शुदा मुहर्रम के अवसर पर इमाम हुसैन अलैहिस्सलाम के बारे में हम विशेष चर्चा के साथ आपकी सेवा में उपस्थित हैं। अहमद अब्बास और स्वाति का सलाम स्वीकार कीजिए।
यह सवाल हमेशा उठता रहा है कि इमाम हुसैन अलैहिस्सलाम के आंदोलन और बलिदान का लक्ष्य क्या था। क्या इमाम हुसैन का लक्ष्य सत्ता प्राप्त करना था या वो इस्लामी समाज में बदलाव लाना चाहते थे? क्या इमाम हुसैन अलैहिस्सलाम किसी हद तक शांति प्रेमी रास्ते से अपना लक्ष्य पूरा नहीं कर सकते थे? इस तरह लोगों की जाने न जाती और पैगम्बरे इस्लाम के खानदान की महिलाओं को बंदी न बनाया जाता। एक पुस्तक है जिसका नाम है इमाम हुसैन की पाठशाला में। 10 खंडों पर आधारित इस पुस्तक के 3 खंडों में इन प्रश्नों के उत्तर दिए गए हैं और साथ ही इमाम हुसैन अलैहिस्सलाम के जीवन के विभिन्न आयामों की समीक्षा की गई है।
पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वाली वसल्लम ने कहा था कि हुसैन मार्गदर्शन का दीपक और नजात की नौका हैं। उनकी जीवन शैली और उनके शिष्टाचार का व्यवहारिक अनुसरण करके इंसान और समाज खुशकिस्मत बन सकता है। एक दिन इमाम हुसैन अलैहिस्सलाम अपने बचपन में अपने नाना पैगम्बर इस्लाम की सेवा में पहुंचे। पैगम्बर इस्लाम ने उन्हें देखा तो उनका स्वागत किया और कहा कि हे धरती व आसमानों की शोभा। उबै बिन काब जो पैगम्बर इस्लाम के साथियों में थे और वही के रूप में आने वाले संदेश को लिखने का काम करते थे, वो भी वहीं बैठे हुए थे। उन्होंने पूछा कि हे पैगम्बर, क्या आपके अलावा कोई धरती और आकाशों की शोभा है? पैगम्बर इस्लाम ने कहा कि ईश्वर की सौगंध, जिसने मुझे अपना दूत बनाकर भेजा, आकाशों में लिखा हुआ है कि हुसैन मार्गदर्शन का दीपक, नजात की नौका और ऐसे मार्गदर्शक हैं जो कभी भटक नहीं सकते।
इमाम हुसैन अलैहिस्सलाम की एक प्रमुख विशेषता यह थी कि वे सही अर्थों में ईश्वर के बंदे थे। वह किसी भी अन्य पदवी से पहले ईश्वर के बंदे थे तथा बंदगी उनके पूरे अस्तित्व, उनकी बातों और कर्मों में सर्वोच्च स्थान रखती थी। वह ईश्वर की प्रसन्नता के अलावा किसी चीज के बारे में सोचते ही नहीं थे। उनका उत्साह और संतोष सब कुछ ईश्वर के लिए था। उन्होंने मुआविया के काल में वर्षों बड़े संयम के साथ धर्म की रक्षा की और जब देखा कि ईश्वर की इच्छा यह है कि यजीद के विरुद्ध आंदोलन शुरू करें, तो वह अपनी जान और अपने प्रिय लोगों को कुर्बान करने में नहीं हिचकिचाए। उन्होंने कहा कि हे पालनहार, उसे क्या मिला जिसने तुझे खो दिया और उसने क्या खोया जिसने तुझे पा लिया।
उपासना से हार्दिक लगाव के कारण इमाम हुसैन अलैहिस्सलाम को अबू अब्दुल्ला कहा जाता था। बंदगी के इस प्रेम को उन्होंने अपनी जान देकर चरम सीमा पर पहुंचाया। इमाम हुसैन की विशेषताएं नामक पुस्तक में है कि हुसैन इबादत के प्रतीक हैं। ईश्वर के सभी दूतों ने ईश्वर की निष्ठापूर्ण उपासना की है। इमाम हुसैन की बंदगी बड़े विचित्र अंदाज की थी। वो अपना सिर कट जाने के बाद तक ईश्वर की उपासना में लीन रहे और कुरान की तिलावत करते रहे।
इमाम हुसैन अलैहिस्सलाम ने 25 बार पैदल हज किया। हर रोज 1000 रकत नमाज पढ़ते थे। बंदगी और नमाज से इमाम हुसैन अलैहिस्सलाम का लगाव इतना अधिक था कि आशूर से पहले वाली रात में जब शत्रु की सेना इमाम हुसैन अलैहिस्सलाम के खेमों पर हमला कर देना चाहती थी, इमाम हुसैन ने कहा कि इस रात लड़ाई न की जाए बल्कि इसे उपासना में बिताया जाए और 10 मुहर्रम के दिन युद्ध हो। इमाम हुसैन और उनके साथी ने वह पूरी रात उपासना में बिताई। करबला की घटना में जैसे जैसे इमाम हुसैन अलैहिस्सलाम पर गम का पहाड़ टूट रहा था, उनका धैर्य और भी बढ़ता जा रहा था और वह हर साथी की शहादत पर यही कहते थे कि हे पालनहार, तेरी इच्छा पर मैं भी राजी हूँ।
पैगम्बर इस्लाम के स्वर्गवास के बाद जो गुमराही शुरू हुई वो समय बीतने के साथ साथ बढ़ती गई। उस्मान के खिलाफत के दौर में ही उमवी वंश के लोगों ने शाम की सत्ता हथिया ली थी। शाम की सत्ता इस्लाम के कट्टर दुश्मन ابو سفیان کے پتر معاویہ کو مل جانے کے بعد اسلامی شکشاؤں میں اس بڑے پیمانے پر بدلاؤ کیا گیا کہ اسلام کا کیول نام ہی باقی رہ گیا، اور جب یزید نے سطح اپنے ہاتھ میں لی تو پھر نام کے لیے بھی اسلام کا پالن سماپت ہو گیا۔ یہاں تک کہ ایک بار تو یزید نے ہر چیز کا انکار کر کے کہا کہ آسمان سے کوئی خبر نہیں آئی اور نہ ہی کوئی وحی نازل ہوئی۔
یزید اپنی سرکار کو مضبوط کرنے کے لیے اس کوشش میں لگ گیا کہ جیسے بھی ہو امام حسین سے اپنی بیعت کروا لے۔ بیعت کرنے کا ارتھ یہ تھا کہ امام حسین یزید کے ہر آدیش پر عمل کرنے کے لیے اپنی تتپرتا کی گھوشنا کرتے، جبکہ بیعت اس خلیفہ کی ہونی چاہیے جو پیغمبر اسلام کا واسطوک اترادھیکاری ہے۔ اتھا یزید جیسے ویکتی کی بیعت دکھاوٹی روپ میں بھی خطرناک تھی، اور اس کا ارتھ یزید کے پاپوں اور اپرادھوں کا مہر لگانا جیسا تھا۔ ان بے گناہوں کے جنسنہار اور اسلام کے ویبھو کی وناش کی کوششوں پر مہر لگانے کے ارتھ میں تھا۔ یہی کارن ہے کہ جب یزید نے راجگدی سنبھالی اور خود کو پیغمبر اسلام کا اترادھیکاری منوانے کی کوشش کی تو امام حسین علیہ السلام نے یزید کی بیعت کرنے سے انکار کر دیا۔ امام حسین کے پاس یزید کے سامنے ڈٹ جانے اور اس کی سرکار کو اویدھ گھوشت کرنے کے علاوہ اور کوئی چارہ نہیں تھا۔
امام حسین کا سمبندھ پیغمبر اسلام کے پریوار سے تھا، وہ پیغمبر اسلام کے نواسے تھے۔ انہوں نے عرب جگت کے مہان کوی فرزدق سے کہا تھا کہ ان یزیدیوں نے ایشور کے انوسرن کو چھوڑ دیا ہے، کھل کر بھرشٹاچار کر رہے ہیں اور نیموں کا الگھن کرتے ہیں، شراب پیتے ہیں اور غریبوں کا مال لوٹتے ہیں۔ میں دھرم کی رکشا کے لیے اٹھ کھڑے ہونے اور ایشور کے مارگ میں جہاد کے لیے سب سے اچت انسان ہوں۔ یہی وجہ تھی کہ امام حسین علیہ السلام نے یزید کے ورودھ ودروہ کر دیا، اور ساتھ ہی اتنی سوجھ بوجھ اور بدھیمتا کے ساتھ اپنا آندولن آگے بڑھایا کہ سچائی سب کے سامنے آ جائے اور کسی کے پاس کوئی بہانہ نہ رہے۔ امام حسین علیہ السلام کے آندولن نے اتیاچاریوں کا واسطوک چہرہ بے نقاب کر دیا اور انہیں رہتی دنیا تک گھڑا کا پاتر بنا دیا۔ امام حسین علیہ السلام کا آندولن ان کی شہادت تتھا گھر کے لوگوں کے قیدی بنائے جانے کے ساتھ ہی امر ہو گیا۔
امام حسین علیہ السلام کا آندولن ایسے مہان انسانوں کی یاد تازہ کرتا ہے کہ ایشور کے مارگ میں جن کا بلیدان دوسروں کے لیے آدرش اور پریرنا ہے، وہ انسان جن کے لکشیہ اس دنیا سے بڑے تھے اور جو مہان شکشاؤں و مولیوں کے لیے سنگھرشرت تھے۔ ایمان، ویرتا، دڑھتا اور ادارتا کی درشٹی سے اتہاس کے پنوں کی شوبھا بڑھاتے ہیں۔ ان انسانوں میں سے ایک حضرت مسلم ابن عقیل تھے۔ اس مہان سپاہی کے روپ میں ویرتا اور بلیدان کا ساکشات ادھارن ہمارے سامنے آ جاتا ہے۔ کوفہ میں حضرت مسلم ابن عقیل کا یدھ امام حسین کے مہان آندولن کی بھومکا تھی۔
سن 60 ہجری قمری میں کوفہ اور بصرہ سے امام حسین کے پاس بھاری سنکھیا میں خط پہنچے، اور لوگوں نے امام حسین علیہ السلام سے آگرہ کیا کہ یزید کے اتیاچار سے انہیں بچائیں۔ ان پتروں کی سنکھیا ہزاروں میں تھی۔ امام حسین علیہ السلام نے حالات کا جائزہ اور لوگوں سے بیعت لینے کے لیے اپنے چچیرے بھائی مسلم ابن عقیل کو دود بنا کر کوفہ بھیجا۔ حضرت مسلم ابن عقیل بھی اپار راجنیتک سوجھ بوجھ اور رن کوشل لگتے تھے، ساتھ ہی بڑے دھرم بدھ ویکتی تھے۔ مسلم ابن عقیل علیہ السلام مکے سے کوفہ روانہ ہو گئے، اس بستی کی اور جو الگ الگ وچار رکھنے والے لوگوں کا شہر تھا۔ یہ ایسا شہر تھا جو کبھی اچانک اپنا من بدل لیتا تھا، اور اس کے بارے میں کچھ نہیں کہا جا سکتا تھا کہ اس کی سوچ کب کیا ہوگی۔ کوفے میں شانتی تھی، لیکن یہ طوفان سے پہلے کی شانتی تھی۔ مسلم ابن عقیل کا کوفہ نگر میں بھوے سواگت ہوا، لوگ سموہوں میں آتے تھے اور مسلم ابن عقیل کی بیعت کرتے تھے۔
یہ ماحول ادھی دیر تک جاری نہیں رہ سکا، کیونکہ یزید نے اپنی سطح بچانے کے لیے عبیداللہ بن زیاد جیسے خونکار ویکتی کو کوفے کا گورنر بنا کر بھیجا اور اسے آدیش دیا کہ مسلم ابن عقیل کو گرفتار کر کے ان کی ہتیا کر دے۔ उबैदुल्लाह इब्ने जियाद ने अपनी धूर्तता से कूफा में वह माहौल पैदा कर दिया कि सारे लोग हजरत मुस्लिम इब्ने अकील के पास से हट गए। हजरत मुस्लिम इब्ने अकील हानी इब्ने उरवह के घर गए, जो कूफे के प्रतिष्ठित व्यक्ति थे, जो पैगंबर इस्लाम और उनके परिजनों से गहरी श्रद्धा रखते थे। इब्ने जियाद ने उन लोगों को धमकाया जिन्होंने हजरत मुस्लिम इब्ने अकील को शरण दी थी। उसने घोषणा कर दी कि जो मुस्लिम इब्ने अकील का पता लगा लेगा उसे इनाम मिलेगा।
कूफे में इब्ने जियाद का आतंक इस तरह फैल गया कि सारे लोगों ने हजरत मुस्लिम इब्ने अकील के लिए अपने दरवाजे बंद कर लिए। हजरत मुस्लिम गलियों में भटक रहे थे। इस बीच तौआ नाम की एक महिला ने हजरत मुस्लिम को शरण दी। वो भी पैगंबर इस्लाम की श्रद्धालु थी। तौआ के पति या बेटे ने इब्ने जियाद को बता दिया कि हजरत मुस्लिम इब्ने अकील कहाँ हैं। इब्ने जियाद ने बहुत अधिक सैनिक भेजे जिन्होंने तौआ का घर घेर लिया। हजरत मुस्लिम इब्ने अकील बाहर आ गए और शत्रु सैनिकों पर टूट पड़े। सैनिक घबरा कर पीछे हटने लगे। सैनिकों ने धोखे से हजरत मुस्लिम को एक गढ़े में गिरा दिया और फिर उन्हें बंदी बना लिया। उन्हें दरबार में ले जाया गया और फिर हजरत मुस्लिम को शहीद कर दिया गया। इमाम हुसैन अलैहिस्सलाम को हजरत मुस्लिम की शहादत की खबर मिली तो उन्होंने दुआ की कि हे पालनहार, हमें और हमारे चाहने वालों को अपनी कृपा की छाया में शरण दे।
कट गया था।